भोटर भोटरले जुन चाहिँ प्रेस फ्रिडम इन्डेक्स भनेर वर्ष रिटर्न निकाल्छ 2002 उसले यो रिपोर्ट निकाल्दै आएको छ. त्यसको सर्वे हेर्दाखेरि चाहिँ अर्को वर्ष भन्दा नेपालको अहिले यो वर्ष चाहिँ 5 स्थान चाहिँ इम्प्रुभ भएको देखेको छ. तर त्यो 5 स्थान माथि उक्लिएको आधारमा नेपालमा प्रेस स्वतन्त्रता चाहिँ अघिल्लो वर्षभन्दा अहिलेको अवस्थामा निकै नै त्यसमा चाहिँ राम्रो भएको निकै राम्रो भएको भनेर मान्न सकिँदैन. किनभने जुन रिपोर्टर विदाउट बोर्डर इन्डेक्स छ त्यो इन्डेक्स क्यालकुलेट गर्ने चाहिँ उनीहरूको दुईवटा तरिका दुईवटा चिजलाई चाहिँ उनीहरूले हेर्छन्. एउटा चाहिँ यहाँ विद्यमान कानुनी र कानुनी सँगसँगै चाहिँ यहाँ चाहिँ के छ त पत्र पत्रिका मिडियाहरूको स्थिति त्यो त्योमाथि सेन्सरसिप छ कि छैन भन्ने कुरालाई हेर्छन्. भने अर्कोतर्फ चाहिँ उनीहरूले गएको वर्षमा पत्रकारहरूमाथि मिडिया हाउसहरूमाथि कति चाहिँ अट्याकहरू भए अथवा कति चाहिँ धम्कीहरू बेहोर्नु पऱ्यो उनीहरूले भनेर यो दुईवटा कुरालाई चाहिँ जोडेर उनीहरूले त्यो इन्डेक्स निकाल्ने गर्छन्. पहिलो कुरामा नेपालमा सुधार भएको छैन. नेपालमा कानुनी रूपमा भनौँ न जुन खालको स्थिति थियो मिडियाको त्यसमा सुधार भएको छैन. बरु त्यसमा चाहिँ अझै हामी चाहिँ अलिक ब्याक स्टेप गएका छौँ.
तर खास गरी यो रिपोर्टमा चाहिँ अब तपाईँले भनिहाल्नुभयो खासै प्रगति नभए पनि जस्तो दक्षिण एसियाको पृष्ठभूमिमा हेर्ने हो भनेदेखि नेपाल चाहिँ भुटान पछि रहेको छ र अन्य भारत बङ्गलादेश लगायतका देशहरू चाहिँ 100 स्थानभन्दा पनि तल रहेका छन् होइन.
त्यसको कारण चाहिँ के हो भन्दाखेरि नेपाल नेपाल बाहेकका जति पनि दक्षिण एसियाका अरू देशहरू छ भुटानलाई छोडेर हेर्ने हो भने त्यहाँ चाहिँ पत्रकार माथि हुने जुन चाहिँ आक्रमण जस्ता घटनाहरू चाहिँ एकदमै बढेर गएको छन्. विगत केही वर्षमा चाहिँ एकदमै बढेर गएको छ. सँगसँगै ती देशहरूमा चाहिँ यो प्रेस स्वतन्त्रतालाई सङ्कुचित पार्ने खालका कानुनहरू पनि निर्माण भएका छन्. पत्रकारहरूमाथि मुद्दा लगाउने पत्रकारहरूलाई चाहिँ गिरफ्तार गर्ने जस्ता कार्यहरू पनि एकदमै बढेको भएर त्यहाँ चाहिँ त्यहाँभन्दा हाम्रो स्थिति राम्रो देखिएको. हाम्रो स्थिति किन राम्रो भयो त भन्दाखेरि विगतका वर्षहरू भन्दा चाहिँ तथ्याङ्कगत रूपमा हेर्दा चाहिँ गएको वर्ष पत्रकार र मिडियामाथि जुन खालको आक्रमण हुन्थ्यो त्यो नम्बर अफ इन्सिडेन्ट चाहिँ कम भएको छ. त्यो हिसाबले चाहिँ हामीले इम्प्रुभ गरेका हौँ.
जस्तो अब अघिल्लो वर्षकै कुरा गर्ने हो भनेदेखि जस्तो अब तराई आन्दोलनको बेलामा कतिपय पत्रकारहरूमाथि पनि आक्रमण गरिएको थियो र अझै पनि अब त्यो रिपोर्टर्स विदाउट बोर्डरले चाहिँ के भनेको छ भने नेपालमा अझै पनि आन्दोलनहरूको कभर गर्दाखेरि पत्रकारलाई अलिकति खतरा छ भन्ने कुरा गरेको छ र खास गरी नेपालका कनकमणि दीक्षितलाई पक्राउ गरिँदाखेरि चाहिँ मिडियामा चाहिँ कतिपय अधिकारहरू खोसियो भन्ने अन्तर्राष्ट्रिय स्तरमै पनि आवाज उठेको थियो. अहिले तपाईँ चाहिँ के देख्नुहुन्छ त्यहाँको अवस्था?
नेपालको अवस्थामा हेर्दाखेरि चाहिँ हामीले जुन कुरा रिपोर्टर विथाउटले बोर्डर्सले भनेर तपाईँले भन्नुभयो कि विशेष गरेर जुन बेला चाहिँ आन्दोलनहरू हुन्छन् जुन बेला चाहिँ प्रदर्शनहरू हुन्छन् त्यो अब त्यो बेला चाहिँ पत्रकारहरूले स्वतन्त्रपूर्वक र भयरहित रूपमा वातावरणमा चाहिँ त्यहाँ पुगेर रिपोर्टिङ गर्न सक्ने वातावरण चाहिँ नेपालमा बिस्तारै कम हुँदै गएको छ. किनभने हामीले गएको वर्षको जति पनि चाहिँ इन्सिडेन्टहरू हेर्छौँ लगभग 60-65 बिचमा चाहिँ नेपालमा चाहिँ प्रेस स्वतन्त्रता हननका घटनाहरू भएका छन्. तीमध्ये धेरै जस्तो घटनाहरू चाहिँ यस्तै आन्दोलनमा अथवा प्रदर्शनहरूमा चाहिँ जाँदाखेरि भएका पत्रकारहरूमाथि चाहिँ भएका आक्रमणहरू त्यहाँमाथि उनीहरूमाथि भएका दुर्व्यवहारहरू चाहिँ छन्.
त्यसको
चाहिँ कारण चाहिँ के होला त भन्दाखेरि जुन खालको दण्डहीनता नेपालमा छ कि पत्रकारमाथि आक्रमण गर्दा अथवा पत्रकारलाई धम्की दिँदाखेरि अथवा पत्रकारलाई कुटपिट गर्दाखेरि चाहिँ कारवाही नहुने विशेष गरेर यो आन्दोलनको बेला अथवा प्रदर्शनको बेला त्यो गर्दाखेरि चाहिँ कारवाही नहुने कुनै पनि त्यसको चाहिँ भनौँ न जिम्मेवारी कसैले पनि लिनु नपर्ने कारणले गर्दाखेरि चाहिँ र पत्रकारहरू वास्तवमा न्युट्रल्ली लेख्ने हुँदाखेरि र सबै मिडियाले भनौँ न प्रदर्शनकारी अथवा आन्दोलनकारीले चाहे जस्तो हिसाबले लेख्ने भन्ने कुरा त संसारमा कहीँ पनि सम्भव छैन. नेपालमा पनि त्यो हुँदैन.
नहुँदाखेरि
उनीहरूले भनेका जस्ता उनीहरूले चाहेका जस्ता समाचारहरू नआउँदाखेरि चाहिँ पत्रकारहरूमाथि टार्गेट गर्ने जुन चाहिँ एउटा प्रवृत्ति बढेर गएको छ त्यो चाहिँ नेपालको परिप्रेक्ष्यमा अलिकति सिरियस नै कुरा हो. गएको वर्ष भएको अर्को महत्त्वपूर्ण घटना भनेको चाहिँ कनकमणि दीक्षित वरिष्ठ पत्रकार कनकमणि दीक्षितलाई जुन हिसाबले गिरफ्तार गरियो त्यो गिरफ्तारी आफैमा चाहिँ एउटा दुसाहपूर्ण थियो भन्ने कुरामा त कुनै पनि शङ्का छैन. किनभने शुक्रबार अदालत बन्द भइसक्यो अवस्थामा गिरफ्तार गरेर लाने भनेको आफैमा चाहिँ कम्तीमा दुई दिन शनिबार आइतबार अदालत नखुल्ने भएको हिसाबले कम्तीमा दुई रात भए पनि दुई तिन रात भए पनि चाहिँ हिरासतमा राख्न पाउने नियतबाट देखिन्थ्यो भने त्यसपछि जसरी त्यो घटनाक्रम डेभलप भयो भने उहाँलाई हिरासतमा राखियो सर्वोच्च अदालतले छोडेर त्यसपछि त्यो केस त्यसै सेलाएर गयो भनेपछि उहाँलाई चाहिँ एउटा त्यो एउटा दुर्व्यवहार गर्ने र त्यो बदनियतपूर्ण तरिकाले उहाँलाई चाहिँ हेरेसमेन्ट गर्ने एउटा तरिका मात्रै थियो भन्ने बुझिन्छ। त्यो हेर्दाखेरि चाहिँ नेपालमा प्रेस स्वतन्त्रताको कुरा गर्दाखेरि कतिपय ठाउँमा सुधार भएको छन् भने कतिपय ठाउँमा चाहिँ एकदमै डरलाग्दो प्रवृत्ति देखिएको छ, जुन चाहिँ बढेर जाने हो भने भोलिको दिनमा चाहिँ नेपालको प्रेस स्वतन्त्रता चाहिँ निकै खस्किन सक्ने अवस्था चाहिँ छ। अनलाइनमा दुईटा यो गएको वर्षमा हेर्नुभयो भने अनलाइनमा लेखे बापत अथवा अनलाइनमा कुनै कुरा लेखिए बापत चाहिँ 4-5 पत्रकारहरू चाहिँ लाई गिरफ्तार गरिएको थियो गएको वर्ष, डिटेन्सनमा राख्ने अदालत चाहिँ छोडिदिने खालको थियो। एउटा त्यो थियो जुन चाहिँ यो विद्युतीय कारोबार ऐन अन्तर्गत विद्युतीय कारोबार ऐनको धारा 47 बमोजिमको त्यो थियो जुन चाहिँ प्रेस स्वतन्त्रता विरोधी हो भनेर हामीले सुरुदेखि नै भन्दै आइरहेका छौँ। अहिले बिचमा आएर चाहिँ सरकारले के गर्यो त भन्दाखेरि वर्षको अघिल्लोतिर जेठतिर चाहिँ गएको वर्षको जेठतिर चाहिँ अनलाइन मिडिया सञ्चालन निर्देशिका भनेर एउटा निर्देशिका मन्त्री परिषदबाट पास गर्यो। जुन चाहिँ मन्त्री परिषदबाट पास भइसकेपछि त्यसमा रहेका केही चाहिँ एकदमै आपत्तिजनक बुझाहरू थिए, त्यो बुझाको आधारमा नेपाली मिडिया कम्युनिटीले त्यसको विरोध गर्यो, ठुलो विरोध गर्यो, जसले गर्दाखेरि त्यो कहिले पनि चाहिँ राजपत्रमा चाहिँ प्रकाशित भएन, त्यो प्रकाशित नभएपछि त्यो कहिले पनि लागू भएन। तर त्यसपछि त्यसलाई चाहिँ सुधार गरेर अब त्यसमा भएका आपत्तिजनक बुझाहरू हटाएर ल्याउन भनेर एउटा कमिटी बनाइयो। त्यो कमिटीले दिएको सुझावलाई व्यवस्था गर्दै फेरि त्योभन्दा चाहिँ अलिकति कम आपत्तिजनक कुराहरू तर त्यस्तै खालका दुई चाहिँ भनौँ न भोलिको दिनमा चाहिँ अनलाइन मिडियालाई चाहिँ सङ्कुचित गर्न अथवा अनलाइन मिडियालाई चाहिँ नियन्त्रण गर्न प्रयोग हुन सक्ने चाहिँ प्रोभिजनहरू राखेर चाहिँ अनलाइन मिडिया निर्देशिका भनेर एउटा नयाँ निर्देशिका चाहिँ कसैलाई खबर पत्तोकाई नगरिकन कोही सरकारवालासँग चाहिँ छलफल नगरिकन सरकारवालाहरूलाई देखाउँदै नदेखाइकन चाहिँ मन्त्री परिषदबाट पास गरेर राजपत्रमा प्रकाशित गरिएको छ, जुन चाहिँ एउटा निकै आपत्तिजनक त्यसमा केही मुद्दाहरू यस्ता छन् जसले चाहिँ नेपालको अनलाइन मिडियामाथि भोलि सरकारले पूर्ण नियन्त्रण राख्न सक्ने देखिन्छ।
अनि अब यही यो रिपोर्टर्स विदाउट बोर्डर्सले निकालेको सूचाङ्कको कुरा गर्दाखेरि जस्तो अब अस्ट्रेलियालाई चाहिँ अब श्रोताहरूले भनिदिइहालौँ, अस्ट्रेलियालाई चाहिँ 19 स्थानमा राखेको छ र अस्ट्रेलिया पनि 4 स्थान उक्लेको छ गत वर्षभन्दा पनि। तर अस्ट्रेलियाको कुरा गर्दाखेरि चाहिँ अझै पनि अब अफसोर डिटेन्सन अथवा देश बाहिर राखिएको शरणार्थीहरूको सम्बन्धमा शिविरहरूमा चाहिँ पत्रकारलाई अझै पनि भ्रमण गर्न दिइँदैन र त्यो चाहिँ पत्रकारको अधिकारको हनन भन्ने कुरा चाहिँ उल्लेख भएको छ। र खास गरी अमेरिका चाहिँ 43 स्थानमा आएको छ र उजलजी रिपोर्टले चाहिँ अहिलेको समय चाहिँ पत्रकारलाई अहिलेको जस्तो भयपूर्ण समय कहिले पनि थिएन भनेर भनेको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहिँ मिडिया चाहिँ अमेरिकी जनताको शत्रु हो भनेर उल्लेख पनि गरेका थिए गत वर्ष, त्यो कुरा पनि आएको छ। तपाईँले चाहिँ के हेर्नुहुन्छ, अब तपाईँ दक्षिण एसियाको पत्रकार महासङ्घको संयोजक हुनुहुन्छ, तपाईँ चाहिँ के देख्नुहुन्छ यो कुरालाई?
होइन, निश्चित रूपमा नै विश्वव्यापी रूपमा नै प्रेस स्वतन्त्रता भन्ने कुरा चाहिँ ओह्रालो लाग्दै गएको देखिन्छ। यो चाहिँ अब अहिले जुन खालको राजनीतिक परिवर्तनहरू भइरहेका छन् संसारभरि, जुन खालको राजनीतिक डिस्कोर्सहरू भइरहेका छन्, जुन खालको भनौँ न एउटा खालको राष्ट्रियताको नाममा हुने चाहिँ जुन खालको कुराहरू भइरहेका छन् त्यसले गर्दाखेरि पनि हो भन्ने छ एउटा। अर्को एटेम्प चाहिँ यो अनलाइन जुन आइसकेपछि सोसियल मिडिया इन्टरनेट रिलेटेड मिडियाहरूलाई चाहिँ कन्ट्रोल गर्नका लागि चाहिँ संसारभरिका सरकारहरू चाहिँ कुनै न कुनै रूपमा त्यसलाई कन्ट्रोल गर्नुपर्छ भन्ने हिसाबले अगाडि बढेको देखिन्छ। यो दुईटा कारणले गर्दाखेरि चाहिँ विश्वव्यापी रूपमा नै यो प्रेस फ्रिडम चाहिँ ओह्रालो लागेको देखिन्छ। अब हामीले भनौँ न तपाईँले कुरा गर्नुभयो अस्ट्रेलियामै अहिले सबैभन्दा ठुलो डिबेट भनेको मेटा डेटा सम्बन्धी जुन चाहिँ व्यक्तिको मोबाइलमा भएका अथवा अरू कुनै इलेक्ट्रोनिक डिभाइसमा भएको मेटा डेटाहरू छ त्यसको एक्सिसको सम्बन्धमा कुरा भइरहेछ, जासुसी गर्ने सर्भिलेन्सको कुराहरू भइरहेछ। अमेरिकामा हेर्नुभयो भने तपाईँले पत्रकारहरूलाई सर्टेन ठाउँमा प्रवेश नदिनेदेखि लिएर एउटा चाहिँ राष्ट्रपतिले सम प्रेसलाई चाहिँ दुश्मन घोषणा गर्ने र लगभग प्रत्येक फ्रिक्वेन्टली चाहिँ आफ्नो ट्विटर मार्फत चाहिँ मिडियालाई चाहिँ गाली गर्ने, मिडिया चाहिँ ठिक होइन भनेर भन्ने जुन खालको प्रवृत्ति त्यहाँ पनि देखेको छ। दक्षिण एसियामा हेर्दाखेरि पनि तपाईँको जहाँ प्रजातन्त्र बलियो भनिएको छ, जस्तो हामीले भन्दाखेरि भनौँ न भारतको प्रजातन्त्र बलियो भनेर भन्छौँ, तर भारतमै पत्रकारहरू चाहिँ एकदमै खतरामा छन्। गएको वर्ष मात्रै चाहिँ 6 पत्रकारले चाहिँ भारतमा चाहिँ पत्रकारिताकै कारण चाहिँ मारिनु पर्यो, फ्रिडम भन्ने जुन कुरा छ, प्रेस स्वतन्त्रता भन्ने जुन कुरा छ, त्यो चाहिँ बिस्तारै ओह्रालो लागेकै अवस्थामा छ, जुन कुरा चाहिँ रिपोर्टर विदाउट बोर्डरको सूचाङ्कले पनि त्यही देखाएको छ र अरू सूचाङ्कहरूले पनि त्यही देखाएको छ। अहिले सबभन्दा ठुलो प्रेस स्वतन्त्रताको पक्षमा पक्षधारहरू जति जसका जो पनि छन् उनीहरूका लागि सबैभन्दा ठुलो चिन्ताको कुरा नै यही हो।